आजभोलि तपाईं र मैले धेरै मानिसहरू यस्तो देख्दछौँ कि जो मानिसहरूले विभिन्न अचम्मका कामहरू खोज्दछन् र जसले आज इसाई भन्ने व्यक्तिहरूले पनि यदि येशूले मेरो रोग चङ्गाइ गर्नुभयो अथवा मेरो सबै ऋणहरू चुक्ता गरिदिनु भयो भने म उहाँमा विश्वास गर्न चाहन्छु। आज यस्ता मानिसहरू हामीले यत्र त्यत्र जताततै हामी देख्दछौँ र यसका पछि लाग्ने मान्छेहरू पनि हामीले देख्दछौँ र यस्ता चिन्ह खोज्ने मानिसहरूको पछि धेरै व्यक्तिहरू लागि परेको हामी देख्दछौँ। तर जुन त्यो चिन्ह देखेर मात्रै म ख्रिस्टमा विश्वास गर्छु भन्ने मानिसहरू धेरै छन्, या त कति ख्रिस्टियनहरूले पनि यदि मेरो ऋण चुक्ता भयो भने म येशूमा अझै प्रगाढ विश्वास गर्छु अथवा म उहाँलाई विश्वास गर्छु भन्ने मानिसहरू हामी धेरै देख्दछौँ। तर ख्रिस्ट येशूले त्यो गर्नु भएन। ख्रिस्ट येशूले आफ्नो अलौकिक शक्तिद्वारा उहाँले केही आश्चर्य कर्महरू गर्नुभयो ताकि उहाँले आफ्नो महिमा प्रकट गर्नको निम्ति उहाँले त्यो आश्चर्य कर्म गर्नु भएन कि तपाईँ र मलाई धनी बनाउनको निम्ति, तर उहाँले जुन आफ्नो अलौकिक शक्तिद्वारा आश्चर्यमय कामहरू गर्नुभयो आफ्नो महिमा प्रकट गर्नको निम्ति। त्यसै कारण आज हामी येशूले गर्नुभएको पहिलो चिन्ह, उहाँको पहिलो मिराकल्सलाई हामी हेर्नेछौँ। त्यसै कारण म यहाँहरू सबैजनालाई योना सुसमाचार दोस्रो अध्यायलाई पल्टाउन म अनुरोध गर्दछु। हामीले केही महिना अगाडि हामीले हेरेका थियौँ योना एक अध्यायबाट र आज हामी दुई अध्यायको एकदेखि एघार पदसम्म हामी हेर्नेछौँ। तपाईँले आफ्नो बाइबलमा हेर्नुहोला, यदि तपाईँहरूसँग छैन भने तपाईँले साथीहरूसँग सहायता लिन सक्नुहुन्छ। योहन्ना सुसमाचार दुई अध्यायको एकदेखि एघार पदसम्म म यहाँ सबैजनाको निम्ति पाठ गर्नेछु। तेस्रो दिन गालिलको काना नगरमा एउटा विवाह थियो। येशूकी आमा त्यहाँ थिइन्। येशू र उहाँका चेलाहरू पनि विवाहमा निम्त्याइएका थिए। दाकमत सिद्धिएपछि येशूकी आमाले उहाँलाई भनिन्, तिनीहरूसित दाकमत छैन। येशूले तिनलाई भन्नुभयो, हे नारी, मैले के गर्नुपर्छ मलाई नभन्नुहोस्, मेरो समय अझसम्म आएको छैन। उहाँकी आमाले चाकरहरूलाई भनिन्, उहाँले भन्नुभयो बमोजिम, तिमीहरूले गर। अब यहुदीहरूको शुद्धि हुने प्रथाको निम्ति त्यहाँ प्राय 100 लिटर अटाउने ढुङ्गाका 6 घ्याम्पाहरू राखिएका थिए। येशूले तिनीहरूलाई भन्नुभयो, घ्याम्पाहरू पानीले भर। तिनीहरूले घ्याम्पाको मुखसम्मै पानी भरिदिए। उहाँले तिनीहरूलाई भन्नुभयो, अलिकति उघाएर भोजका मुखिया कहाँ लैजाऊ। तिनीहरूले सो लगे। भोजका मुखियाले त्यो पानी चाखे जो अब दाकमतमा परिणत भएको थियो। त्यो कहाँबाट आएको हो सो तिनलाई थाहा थिएन, तर पनि भर्ने चाकरहरूलाई भने थाहा थियो। तब भोजका मुखियाले दुलहालाई बोलाएर भने, हरेक मानिसले पहिले असल दाकमत टक्र्याउँछ अनि मानिसहरूले निकै खाइसकेपछि मात्र कमसल दाकमत राखिदिन्छ। तिमीले त असल दाकमत अहिलेसम्म राखी छोडेछौ। उहाँका चिन्हहरूमध्ये यो पहिलो चिन्ह येशूले गालिलको कानामा गर्नुभयो। यसरी उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो अनि उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे। हामी यस खण्ड हामीले पढेका छौँ, यहाँबाट हामी यसको मुख्य बुदा नै रहेको छ, येशूले गर्नुभएको पहिलो चिन्ह, फर्स्ट मिराकल्स अफ जिजस क्राइस्ट। हामी यहाँ यस खण्डबाट हामी 4 कुराहरू हामी हेर्नेछौँ। पहिलो कुरा भनेको हामी यसको दृश्य, यो घटना कहाँ घटेको थियो, कहाँ भएको थियो भन्ने कुरा हामी हेर्नेछौँ। दृश्य हामी पद 1 र 2 हेर्नेछौँ, द सिन, र दोस्रो हामी हेर्नेछौँ त्यहाँ भएको परिस्थितिलाई हामी हेर्नेछौँ। जुन त्यो घटना भएको परिस्थिति के थियो त भन्ने विषयमा हामी हेर्नेछौँ, द सिचुएसन, वर्स 3-5, वर्स 3-5। र हामी तेस्रो कुरा हामी हेर्नेछौँ जुन समस्याको समाधान, त्यसको परिपूर्तिलाई हामी हेर्नेछौँ, वर्स 6-10 हेर्नेछौँ, द सप्लाई। र चौथो हामी अन्तिम बुँदाले हेर्नेछौँ त्यो उहाँले गर्नुभएको जुन त्यो चिन्हको महत्त्व चाहिँ के छ त किन उहाँले गर्नुभयो भन्ने कुरालाई हामी हेर्नेछौँ त्यसको सिग्निफिकेन्स भर्स 11 हामी यसलाई हेर्नेछौँ हामीले यहाँ हेर्छौँ भने पहिलो हामी पद एकमा नै हामीले हेर्दछौँ कि जुन पहिलो शब्द तेस्रो दिन भन्ने हामी देख्दछौँ जुन हामीले त्यो तेस्रो दिन भन्ने बित्तिकै हामीलाई यो कुराले हामीलाई अगाडिपट्टि यसको सन्दर्भतिर हामीलाई डोराइरहेको छ हामीले यो बुझ्नुपर्दछ कि जुन कुराले चाहिँ हामी योहन्ना सुसमाचार एक अध्यायको 43-51 यसुले जुन गालिली सहरमा फिलिप र नाथानेललाई भेटेका कुरा त्यस पछाडिको यो तेस्रो दिनमा उहाँहरू गालिलको काना नगरमा आउनुभएको कुरालाई हामी देख्दछौँ जुन तेस्रो दिन भन्ने कुराले अगाडिको कुरालाई देखाइरहेको छ जुन चाहिँ ख्रिस र उहाँको चेलाहरूको भेट पछाडिको तेस्रो दिन भनेर हामीले यो बुझ्नु पर्दछ र यहाँ हामी देख्दछौँ कि जुन येशु र चेलाहरू काना नगरमा जानुभएको छ कति बाइबलविदहरूले यो भन्दछन् कि उनीहरू सहजसँग तेस्रो दिनमा यर्दन नदीबाट उनीहरू तेस्रो दिनमा काना नगरमा येशु र उहाँका चेलाहरू सहज ढङ्गबाट त्यहाँ पुगेका थिए भनेर कतिजनाले भन्दछन् त्यसै कारण जुन येशूले गर्नुभएको पहिलो चिन्ह जुन त्यो काना नगरमा एउटा विवाह उत्सव हामी यहाँ देख्दछौँ जुन विवाह थियो भनेर पद एकले नै हामीले भन्दछ जुन गालिलीको काना नगरमा एउटा विवाह थियो येशूहरू जब गालिलमा जानुभयो त्यहाँ एउटा विवाह उत्सव हामी यहाँ देख्दछौँ र त्यसकै दोस्रो ख खण्डलाई हेर्नुहोस् न पद एकको ख खण्डमा जुन विवाहमा येशूकी आमा त्यहाँ थिइन् है येशूहरू गालिलमा पुग्नुभयो जुन त्यहाँ विवाह थियो जुन विवाहमा येशूको आमा हामी देख्दछौँ र पद दुईमा हामीले हेर्दाखेरि येशू र उहाँका चेलाहरू पनि विवाहमा निम्ताइएका थिए यो दुईवटा खण्डलाई हामीले हेर्दाखेरि यहाँ विवाह भइरहेको छ र विवाहमा येशूको आमा हुनुहुन्छ अनि येशू र उहाँको चेलाहरूलाई पनि त्यहाँ निमन्त्रणा दिइएको छ र त्योभन्दा पहिले विवाहको बारेमा हामी हेरौँ त्यो समयमा विवाह कसरी हुन्थ्यो भन्ने जुन त्यो समयमा विवाह चाहिँ एक दिनको मात्रै हुने थिएन विवाह भोज भनेको एक हप्तासम्म जाने गर्थ्यो कि त्यो समयमा विवाह भोज चाहिँ एउटा प्रख्यात सामाजिक घटनाको रूपमा लिइन्थ्यो र त्यो एक दिनमै सकिनेवाला थिएन जुन चाहिँ एक हप्तासम्म लामो त्यो गइरहने चलन थियो हिजो आज पनि हामीहरूको गाउँघरमा हामी त्यो देख्छौँ कि एक दिनमै त्यो समाप्त हुँदैन कसैको घरमा विवाह छ भने त्यहाँ केही विवाहभन्दा अगाडि र पछाडि पनि त्यहाँ आफन्तहरूको आवत जावत हामी देख्छौँ त्यहाँ खानपिन कार्यक्रम हामी देखिरहेका हुन्छौँ तर यहाँ एक हप्तासम्म त्यो समयमा निरन्तर भइरहन्थ्यो त्यहाँ नै हामी देख्छौँ कि जुन विवाहको कार्यक्रममा येशूको आमा र चेलाहरूलाई निमन्त्रणा दिएको हामी पाउँदछौँ यसबाट हामी यो देख्न सक्दछौँ कि सायद येशूको आमा र उहाँहरूको आफन्त अथवा आफ्नो साथीको आफन्तको विवाह हुनुपर्छ भन्ने यहाँबाट हामी देख्न सक्छौँ किन कसरी हामी देख्न सक्छौँ भन्दाखेरि यहाँ तेस्रो पदबाट हामी हेर्छौँ भने हामी एकछिनमा पनि त्यसलाई हेर्नेछौँ येशूको आमाले केही भूमिका निर्वाह गरिरहेको हामी देख्छौँ यदि येशूले येशू र उहाँको आमा त्यहाँ नआउनु भएको भए त्यो भूमिका निर्वाह गर्नु पर्दैन थियो यदि उहाँहरूको त्यो आफन्त अथवा आफ्नो साथीभाइको नभएदेखि उहाँहरू एउटा निम्तालुको रूपमा मात्रै उहाँहरू बस्नुहुन्थ्यो तर हामी हेर्दै जाँदाखेरि तल जुन परिस्थितिमा हामी हेर्दाखेरि येशूको आमाले केही भूमिका खेलिराख्नु भएको छ जुन त्यो समयमा जुन विवाहको सबै लाग्ने खर्चहरू दुलहाले बिहोर्नु पर्ने थियो त्यसै कारण यहाँ एउटा समस्या हामी देखिरहेका छौँ हामी पद तिनबाट हामी हेर्छौँ जुन त्यो समस्यामा जुन समस्या परिआएको खण्डमा येशूको आमाले जुन समस्याको समाधान गर्नको निम्ति उहाँले मुख्य भूमिका खेलिराख्नु भएको छ हामी तिन पदलाई हामी हेर्दाखेरि जहाँ दाकमत सिद्धिएको हामी त्यहाँ देख्छौँ यदि कुनै भोजमा निम्तालुहरूलाई निमन्त्रणा गरियो तर त्यहाँ केही पनि छैन भने पक्कै पनि दुलाहाको एउटा बेइज्जतको विषय हो। त्यसै कारण यसुको आमाले यहाँ एकदमै मुख्य भूमिका निर्वाह गरिराख्नु भएको छ, जुन त्यो हामी पद तिनबाट हामी गर्दछौँ, जुन विवाह भोजमा यसुको आमाले एउटा निम्तालुको व्यवहार गर्नुभएको छैन, एउटा मुख्य गार्जेनको जस्तो उहाँले एउटा भूमिका निर्वाह गर्नुभएको छ। र हामी जुन त्यो घटनामा, जुन विवाहमा भइरहेको हामी परिस्थितिलाई हामी दोस्रो बुधाको, आजको वचनको दोस्रो बुधा जुन परिस्थितिमा हामी हेर्दछौँ, जुन तिनदेखि पाँच पदसम्म हामी हेर्नेछौँ, दाकमत सिद्धिएपछि यसुकी आमाले उहाँलाई भनिन्, तिनीहरूसित दाकमत छैन। यसुले तिनलाई भन्नुभयो, हे नारी, मैले के गर्नुपर्छ मलाई नभन्नुहोस्, मेरो समय अझसम्म आएको छैन। किनकि आमाले चाकरहरूलाई भनिन्, उहाँले भन्नुभयो जुन तिमीहरूले गर। तिन पदमा हेर्नुहोस् त, दाकमत सिद्धिएको छ। जुन त्यो विवाह भोजको मुख्य समस्या के देखिएको छ, दाकमत छैन है। त्यस कारण हामी अघि भन्दैथ्यौँ कि यसुको आमाले मुख्य भूमिका निर्वाह गर्नुभएको छ र त्यहाँ यसुलाई पनि निमन्त्रणा गरिएको छ। त्यस कारण यसुको आमाले यसुलाई भन्दै हुनुहुन्छ कि तिनीहरूसँग दाकमत छैन। हामी थोरै दाकमतको विषयमा हेरौँ, जुन प्राचीन समयमा दाकमतलाई कसरी हेरिन्थ्यो, त्यो समयमा दाकमतलाई कसरी लिएको थियो भन्ने विषयमा हामी थोरै हामी हेर्न सक्छौँ। त्यो जुन प्राचीन समयमा, जुन त्यो समयमा दाकमतलाई एउटा असल खानेकुराको रूपमा लिइन्थ्यो, जसबाट एउटा असल जुस पनि बनाइन्थ्यो र त्यसलाई धेरै समयसम्म राखेर उनीहरूले त्यो प्रयोग गर्न सक्थे। र त्यो समयमा एकदमै सबैभन्दा असल खानेकुराको रूपमा दाकमतलाई लिने गर्थ्यो त्यो समयमा। त्यसै कारण विवाह भोजमा त्यो प्रयोग गरेको छ र त्यही एकदमै असल कुरा यहाँ हामीले सकिएको हामी देख्छौँ पद तिनमा। त्यसै कारण यसुको आमाले त्यो समस्याको समाधानको निम्ति, जुन समस्याप्रति एउटा उहाँले मुख्य भूमिका निर्वाह गर्दै हुनुहुन्छ र उहाँले यसुलाई भन्दै हुनुहुन्छ, यसुलाई भन्दै हुनुहुन्छ कि तिनीहरूसँग दाकमत छैन। किन यसुको आमाले यसुलाई भन्नुभयो कि तिनीहरूसँग दाकमत छैन, किनभने यसुको आमालाई यो थाहा थियो कि यसु ख्रिस्ट परमेश्वरको पुत्र हुनुहुन्छ भन्ने कुरा हामी लुकामा हामी त्यो देख्न सक्छौँ। लुका एक अध्यायको 30 र 32 पदमा हामी त्यो देख्दछौँ। म तपाईँहरूको निम्ति पढ्नेछु। स्वर्गदूतले तिनलाई भने, नडराउ मरियम, किनभने तिमीले परमेश्वरबाट कृपा पाएकी छौ। अब हेर, तिमीले गर्भधारण गर्नेछौ र एउटा छोरो जन्माउनेछौ र तिमीले उहाँको नाउँ येशु राख्नेछौ। स्वर्गदूतले नै मरियमलाई येशुको जन्म हुनुभन्दा अगाडि नै उहाँले भन्नुभएको थियो। त्यसकारण येशु ख्रीष्ट मसीह हुनुहुन्छ भन्ने कुरा मरियमलाई थाहा थियो र उहाँले यो कुरा गर्न सक्नुहुन्छ भन्ने कुरा उहाँमा त्यो विश्वास थियो। त्यसकारण मरियमले यीशुलाई भन्दै हुनुहुन्छ कि उनीहरूको समस्या यो छ, उनीहरूसँग दाकमत छैन, दाकमत सिद्धिएको छ भनेर यीशुलाई उहाँको आमाले भन्नुहुन्छ। तर पदचारमा हेर्नुहोस् न, यीशुले कसरी जवाफ दिनुहुन्छ। यीशुले तिनलाई भन्नुभयो, हे नारी, ए आमा भन्नुभएको छैन यसुले है। यहाँ हामी माथि हेर्दैछौँ कि यसुकी आमा हुनुहुन्थ्यो भनेर हामीले देख्छौँ भने, तर यसुले जवाफ दिनुभयो, हे नारी, किन उहाँले आमा भनेर प्रयोग गर्नु भएन। उहाँले त्यति मात्रै भन्नु भएन, मैले के गर्नुपर्छ मलाई नभन्नुहोस्, यो समस्याको बारेमा मलाई नभन्नुहोस्, मैले के गर्नुपर्छ भन्ने विषय। किन यसुले उहाँलाई नारी भन्नुभयो? यसु यहाँ एउटा ईश्वरत्व, एउटा मसीहको तवरबाट उहाँ बोल्दै हुनुहुन्छ। उहाँ एउटा आमालाई, उहाँ म मसीह भन्ने कुरा उहाँलाई थाहा छ, त्यसकारण उहाँले भन्दै हुनुहुन्छ, उहाँलाई एउटा नारीको रूपमा उहाँले हेर्नु भएको छ, एउटा आमाको रूपमा होइन। किनभने ख्रिस मसीह परमेश्वरको पुत्र हुनुहुन्छ, जसकारण उहाँले ईश्वरत्वको तवरबाट उहाँले भन्दै हुनुहुन्छ, हे नारी मैले के गर्नुपर्छ मलाई नभन्नुहोस्, मेरो समय अझसम्म आएको छैन। किनभने यीशुले किन त्यसो भन्नुभयो, किन यीशुले मलाई त्यो समस्याको बारेमा नभन्नुहोस् भन्नुभयो, किनभने यीशुले आफ्ना आमालाई यस्तो आश्चर्य काम गर्न भनी उहाँसित माग्नु उचित छैन भन्नुभयो। किनभने यदि उहाँले त्यहाँ त्यो समस्याको समाधान अथवा त्यो समस्यालाई त्यही समयमा उहाँले प्रकट गरिदिनु भएको भए अथवा मैले गरिदिन्छु भन्नुभएको भने अरू मानिसहरूले यो थाहा गर्ने थिए कि उहाँलाई एउटा राजाको रूपमा उनीहरूलाई मान्थे। त्यसकारण यीशुले उहाँलाई भन्नुभयो मेरो समय अझसम्म आएको छैन है। त्यसकै खखण्ड चार अध्यायको चार पदको खखण्डमा हेर्नुहोस् न, मेरो समय अझसम्म आएको छैन। किनभने यीशु ख्रिस्टको आउनुको मुख्य उद्देश्य चाहिँ जुन त्यो दागमा जुन सकिएको समाधान गर्नुलाई होइन। यदि उहाँले त्यो गर्नुभएको र अरू मानिसहरूले उहाँलाई राजा बनाउने हो भने पिता परमेश्वरले बनाउनु भएको योजना र पुत्रद्वारा पुरा गर्ने योजनामा बाधा हुने थियो। त्यसै कारण यीशुले भन्दै हुनुहुन्छ कि मेरो समय अझसम्म आएको छैन, अझैसम्म आएको छैन। त्यसै कारण उहाँले यहाँ प्रकट गर्नु भएन। त्यसै कारण उहाँ चाहिँ आफ्नो ईश्वरत्व यही नै म गरिहाल्छु भनेर उहाँले गर्नुभएको छैन, उहाँले भन्नुभएको छैन। उहाँले भन्नुभएको छ कि मेरो समय आएको छैन। कुन समय उहाँको आएको छैन? जुन पिता परमेश्वरले बनाउनु भएको योजना पुरा गर्ने समय आएको छैन उहाँले भन्दै हुनुहुन्छ। त्यसै कारण उहाँले आफ्नो छिन्नहरू गर्नुभएपछि उहाँले अरू मानिसहरूले के भन्नु, यो कुरा अरू मानिसहरूले नभन्नु। हामीले गएको महिनामा हामीले हेरेका थियौँ जुन हामीले मर्कुसको पुस्तकबाट धेरै उहाँले गर्नुभएका चिन्हहरू, कुष्ठरोगीहरू निको पार्नुभएको अनि मरेकोहरूलाई पनि जीवित पार्नु भएपछि उहाँले के भन्नुभयो, यो कुरा कसैलाई पनि नभन्नु। तर उहाँले किन फोकस गर्नुभयो कि उहाँले आफ्नो टिचिङ उहाँले के शिक्षा गर्नुहुँदै थियो, आफ्नो सेवाकाईमा उहाँले दिने शिक्षामा उहाँले प्राथमिकता दिँदै हुनुहुन्थ्यो। उहाँले आफ्नो आश्चर्य कर्महरूमा फोकस गर्नुभएको छैन, प्राथमिकता त्यहाँ दिनुभएको छैन। उहाँले आफ्नो शिक्षालाई प्राथमिकता दिनुभएको छ र जुन कुरामा बाधा नहोस् भनेर यीशुले भन्दै हुनुहुन्छ कि मेरो समय अहिले नै आएको छैन। उहाँले आफ्नो शिक्षालाई प्राथमिकता दिएर उहाँले आफ्नो आमाले भन्नुभयो कि मलाई यो कुराहरू नसुनाउनुहोस् किनभने मेरो समय आएको छैन। मेरो समय भनेको अहिले शिक्षा दिने हो। त्यसै कारण यीशुले भन्नुभयो मेरो समय आएको छैन। यसको अर्थात् मेरो जुन पिताले पठाउनु भएको योजना पुरा गर्ने समय अहिले आएको छैन। यो मेरो समय अरूलाई सिकाउने समय हो भनेर यीशुले यहाँ भन्नुभएको छ। र पाँच पदमा हेर्नुहोस् न, उहाँकी आमाले चाकरहरूलाई भनिन्, उहाँले भन्नुभयो बमोजिम तिमीहरूले गर। अघि मैले भनेको थिएँ माथि तीन पदमा नै यीशुको आमालाई यीशु मसीह हुनुहुन्छ भन्ने कुरा उहाँ पक्का हुनुहुन्थ्यो, जसको प्रमाण पाँच पदले दिदछ। उहाँकी आमाले चाकरहरूलाई भनिन्, यहाँ कुनै यदि उहाँले यस्तो भन्नुहुन्छ भने यस्तो गर भन्नुभएको छैन। उहाँले सिधै भन्नुहुन्छ कि उहाँले भन्नुभए बमोजिम तिमीहरूले गर। उहाँलाई यो कन्फिडेन्स छ कि उहाँको आमालाई येशु ख्रिस्ट मसीह हुनुहुन्छ जसले यो गर्न सक्नुहुन्छ। त्यसकारण चाकरहरूलाई भन्दै हुनुहुन्छ कि उहाँले जे भन्नुहुन्छ तिमीहरूले त्यही गर। त्यसै कारण उहाँले त्यहाँका चाकरहरूलाई आज्ञा गर्नुहुन्छ आमाले, यसुको आमाले यसुले जे भन्नुहुन्छ तिमीहरूले त्यही गर। यदि यसुको आमालाई यो कुरा थाहा नहुने भए, यसुले भन्दै हुनुहुन्छ माथि, मलाई नभन्नुहोस् मेरो समय आएको छैन, तर यसुको आमालाई यो कुरा थाहा थियो उहाँ मसिहा हुनुहुन्छ जसकारण उहाँले गर्न सक्नुहुन्छ। त्यसकारण उहाँ एकदमै निश्चित भएर चाकरहरूलाई भन्दै हुनुहुन्छ तिमीहरूलाई उहाँले जे भन्नुहुन्छ त्यही भयो मोजिम गर। र हामी यहाँबाट हामी के देख्न सक्छौँ भन्दाखेरि, हामीले गएको हप्तामा गएको केही महिना अगाडि यही पहिलो अध्यायबाट हामी हेर्थ्यौँ कि यीशु अनन्त विगतदेखि हुनुहुन्थ्यो, उहाँ 2000 वर्ष अगाडि मानिसको रूप धारण भएर आफ्नो महिमा प्रकट गर्नुभयो। र यहाँ पनि यीशुले आफ्नो महिमा प्रकट गर्नुभएको छ कि एउटा जुन समस्याको समाधान गरेर, जुन विवाह भोजमा र दाकमत सिद्धेको थियो, जुन पानीलाई उहाँले दाकमतमा परिणत गरेर उहाँले आफ्नो पहिलो चिन्हद्वारा आफ्नो महिमा प्रकट गर्नुभएको छ। र म आज म तपाईँहरूलाई यस बिहानी यो एउटा प्रश्न गर्न चाहन्छु, तपाईँहरू म आफै के कारणले हामी चर्च आएका छौँ, के को निम्ति हामी चर्च आएका छौँ, कि आज तपाईँ र म पनि चर्चमा एउटा आश्चर्यक काम हेर्नको निम्ति आएका छौँ, कि उहाँबाट हामी चङ्गाइ हौ मेरो ऋण मुक्त होस् भन्ने हिसाबले हामी चर्च आएका छौँ, कि आज तपाईँ र म कुनै चर्चमा जान्छौँ यस चर्चमा चाहिँ शिक्षा असल छ, एउटा बाइबलले शिक्षा छ भन्ने कुरा ले तपाईँ र मलाई डोराएको छ। हामीले यहाँ हेर्दैछौँ कि यीशुले भन्नुहुन्छ उहाँले आफ्नो जुन मिराकल्समा उहाँले फोकस गर्नुभएको छैन, उहाँले आफ्नो शिक्षालाई फोकस गर्नुभएको छ, उहाँले धेरै मानिसहरूलाई निको बनाउनु भयो, चङ्गै पार्नुभयो, र उहाँले भन्नुभयो तिमीहरूले यो कसैले नभन, किन भन्नुभयो? मैले अघि पनि भनिसकेको छु कि उहाँले आफ्नो शिक्षालाई फोकस गर्नुभएको छ, आफ्नो शिक्षालाई उहाँले बढी प्राथमिकता दिनुभएको छ। त्यसकारण आज तपाईँ र मैले के कुरालाई प्राथमिकता दिएका छौँ, आज तपाईँ र मैले चर्चमा के खोजिरहेका छौँ, के आज तपाईँ र मैले पनि त्यही चङ्गाइ, त्यही विभिन्न भाषा, के खोजिरहेका छौँ? तपाईँ र मैले चर्च आउँछौँ, चर्चमा हामी के खोज्छौँ, कि साँच्चै नै बाइबलले शिक्षा पाउँछौँ, कि परमेश्वरको महिमा जुन वचनबाट उजागरण भएको, जुन वचनबाट ख्रिस्ट को हुनुहुन्छ भन्ने कुरा देखाएको कारण कि हामी चर्च आएका छौँ? आज तपाईँ र मैले सोच्नुपर्ने कुरा यो छ कि ख्रिस्ट आफैले पनि आफ्नो शिक्षालाई, आफूले दिएको शिक्षालाई प्राथमिकता दिनुभएको छ। आज तपाईँ र मैले कि अचम्मका कार्यहरूलाई खोजिराख्नु जरुरत छैन, कि ख्रिस्टमा विश्वास गर्नको निम्ति, किनभने ख्रिस्टले गर्नुभएका अचम्मका कार्यहरूबाट उहाँले आफ्नो महिमा प्रकट गरिसक्नु भएको छ, र उहाँको वचन तपाईँ र मलाई दिनुभएको छ, र यही नै हाम्रो निम्ति यथेष्ट छ कि ख्रिस्टलाई जान्नको निम्ति, र हामीलाई चर्च डोर्याउनु पर्छ कि त्यही ख्रिस्टले दिनुभएको वचन जहाँ चाहिँ विश्वासयोग्य प्रचार हुन्छ, जहाँ चाहिँ आदरपूर्वक वचनको सत्यता उजागरण हुन्छ, आज तपाईँ र मलाई त्यो कुरा खोज्नु जरुरत छ। आज तपाईँ र मलाई अचम्मका कार्यहरू खोजिराख्नु परे आवश्यक छैन। आज यस बिहानी हामी जो जति पनि छौँ, यदि हामी त्यस्तो छौँ भने तपाईँ र म सच्चिनुपर्छ कि ख्रिस्टको वचनले, आज तपाईँ र मलाई ख्रिस्टको वचन पर्याप्त छ, किनभने ख्रिस्टले आफ्नो महिमा प्रकट गरिसक्नु भएको छ, उहाँको वचन हामीलाई दिनुभएको छ। त्यसै कारण हामी यस जुन समस्यालाई हामी हेऱ्यौँ यसको परिपूर्तिलाई हामी आजको हाम्रो वचनको तेस्रो हामी पोइन्टबाट हामी हेर्नेछौँ। त्यसको जुन समस्या भयो त्यसको समाधान चाहिँ अब कसरी भएको छ त, जुन विवाहमा त्यो कुराहरू भएको हामी देख्छौँ, तर अब त्यसको समाधान चाहिँ के छ त, कसरी भयो भन्ने कुरा हामी पद छदेखि हामी दससम्म हामी हेर्नेछौँ। अब यहुदीहरूको शुद्धि हुने प्रथाको निम्ति प्राय त्यहाँ प्राय 100 लिटर अटाउने ढुङ्गाका 6 घेम्पाहरू राखिएका थिए। यीशुले तिनीहरूलाई भन्नुभयो, घेम्पाहरू पानीले भर, तिनीहरूले घेम्पाको मुखसम्मै पानीले भरे। हामीले 5 हेर्दै थियौँ, पद 5 यीशुको आमाले चाकरहरूलाई यो आज्ञा गर्नुभएको छ कि उहाँले जे भन्नुहुन्छ तिमीहरूले त्यही गर, र हामी 6 हामी हेर्छौँ अब यहुदीहरूको शुद्धि हुने प्रथा है, त्यो हामी हेर्छौँ र त्यो घेम्पाहरूको प्रयोग हामी देख्छौँ। हामी जुन त्यो समयमा, त्यो प्राचीन समयमा यहुदीहरूले जुन ढुङ्गाको घेम्पाहरूमा पानीको प्रयोग गर्थे कि आफ्नो हात धुनको निम्ति, आफ्नो भोजन गर्नुभन्दा अगाडि हात धुन, भाँडाकुँडा धुनको निम्ति उनीहरूले त्यो सामग्रीहरू प्रयोग गर्थे, त्यहाँबाट पानीको प्रयोग गर्थे। हामीले मर्कुस 7 पनि हामीले त्यो पाउँछौँ। हामीले त्यो विषयमा हामीले पहिला पनि वचन हेरेका थियौँ जहाँ शुद्धिकरणको विधिहरूमा त्यहाँ दिएको छ। र त्यो समयमा उनीहरूले त्यो ढुङ्गाको घेम्पाहरूमा पानी भर्ने प्रथा थियो, र त्यही त्यहाँ ढुङ्गाको 6 घेम्पाहरू, र त्यहाँ 7 हुन्छ, यीशुले तिनीहरूलाई भन्नुभयो, 7 आएर यीशुले भन्नुभयो कि घेम्पाहरू पानीले भर, अनि तिनीहरूले के गरे, घेम्पाको मुखसम्मै पानी भरे। 7 हेर्नुहोस्, यीशुको आमाको कन्फिडेन्स, यीशु मसीह हुनुहुन्छ र उहाँले यो गर्नुहुन्छ भन्ने कुरा त्यो थाहा थियो, त्यसै कारण उहाँको आमाले त्यहाँका चाकरहरू जुन विवाह भोजमा काम गर्ने कामदारहरू, यसरी भनौँ है सजिलो तरिकाले, जुन कामदारहरूलाई भन्नुभएको थियो कि उहाँले जे भन्नुहुन्छ त्यही गर, र 7 आएर यीशुले भन्नुभयो तिमीहरूले त्यो घेम्पाहरू पानीले भर, र चाकरहरूले ती कामदारहरूले सबै भरे। 8 हेर्नुहोस् न, त्यो भरे पछाडि के भयो, उहाँले तिनीहरूलाई भन्नुभयो, अर्थात् यीशुले ती चाकरहरूलाई भन्नुभयो, जुन उहाँले नै पानी भर भन्नुभयो, र फेरि उहाँले तिनीहरूलाई भन्नुभयो अलिकता उघाएर भोजका मुखिय कहाँ लैजाऊ। तिनीहरूले सो लगे, ती कामदारहरूले जुन ती भोजका मुखिय कहाँ अथवा कारिन्दा कहाँ तिनीहरूले पानी लगे, र हामी 9 हामी देख्छौँ कि भोजका मुखियाले त्यो पानी चाखे जो अब दाकमतमा परिणत भएको थियो है, जुन कुरा यीशुले गर्नुभएको जुन पानीलाई अब दाकमतमा परिणत गर्नुभयो, यीशुले पानीलाई चाहिँ दाकमतमा परिणत गर्नुभयो, जुन कुरा त्यहाँको जुन मुखिया एउटा कारिन्दाले त्यो थाहा थिएन, जुन त्यहाँका चाकरहरूले थाहा थियो यो पानी कसरी दाकमतमा परिणत भयो भन्ने कुरा, कि यीशुले उनीहरूलाई भन्नुभएको थियो कि जुन घेम्बाहरू अब पानीले भर, उनीहरूले भरे, भरे पछाडि त्यही पानी दाकमतमा परिणत गर्नुभयो, जुन चाहिँ यीशुले गर्नुभएको पहिलो चिन्ह थियो, र जुन पानीलाई यीशुले फेरि जुन दाकमतमा परिणत गर्नुभयो, त्यसपछि उहाँले आफ्ना कार्य जुन कामदारहरूलाई, जुन त्यस विवाह भोजको कामदारहरूलाई यीशुले त्यहाँका मुखिया कहाँ लैजाऊ भन्दै हुनुहुन्छ, र तिनीहरूले त्यो पनि गरे, र मुखियाले त्यो चाखे जुन दाकमतमा परिणत भएको थियो। हामी यो देख्छौँ कि त्यहाँका मुखियाले यो कसरी भयो भन्ने कुरा, यो कसले गर्यो भन्ने कुरा पनि थाहा छैन, हामी मात्रै यहाँको जुन त्यहाँका कामदार, जुन त्यहाँका चाकरहरूले मात्रै थाहा पाए कि यीशुले जुन पानीलाई दाकमतमा परिणत गर्नुभएको कुरा यहाँ हामी पाउँदछौँ, जुन कुरा यीशुले गर्नुभएको उहाँको पहिलो चिन्ह, उहाँको पहिलो आश्चर्य कर्म काम हामी यो देख्दछौँ। त्यसै कारण हामी यहाँबाट यो देख्न सक्छौँ कि यीशुले पानीबाट दाकमत पानीलाई दाकमतमा मात्रै परिणत गर्नुहुँदैन। येशूले हामी मरेका मानिसहरूलाई पनि जीवन दिनुहुन्छ। केवल येशूमा मात्रै त्यो सम्भव छ कि हामी मरेका मानिसहरूलाई जीवन दिने येशू मात्रै हुनुहुन्छ। त्यसै कारण पौल प्रेरितले पनि यही भन्दछन्, यदि कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो। जब पानी थियो पानीलाई उहाँले दाकमतमा परिणत गर्नुभयो। यस बिहानी तपाईँ कोही पनि यदि ख्रिस्टमा हुनुहुन्न, यदि ख्रिस्टमा हुनुहुन्छ तर ख्रिस्टको आज्ञा विपरीत जीवन जिउँदै हुनुहुन्छ भने म तपाईँहरूलाई भन्न चाहन्छु, ख्रिस्टमा हुनुहोस्, ख्रिस्टमा प्रस्ताव गर्नुहोस्, उहाँमा विश्वास गर्नुहोस्, किनभने उहाँले नै हामीलाई हाम्रो हृदय परिवर्तन गर्नुहुने उहाँ मात्रै हुनुहुन्छ। उहाँ बाहेक हाम्रो पापको क्षमा कहीँ पनि छैन, किनभने उहाँले जुन आश्चर्य कर्महरू गरेर उहाँले महिमा प्रकट गर्नुभएको छ, जुन पानीलाई दाकमतमा परिवर्तन गर्नुभयो, त्यसै गरी उहाँले हामी जब परमेश्वरले सृष्टि गर्दाखेरि हामी असल थियौँ, सबै कुरा असल थियो, तर हाम्रो पापको कारण हामी भ्रष्ट भएका थियौँ। तर त्यही भ्रष्टतामा येशूले हाम्रो सबै अधर्महरू लिनुभयो। त्यसै कारण येशूमा मात्रै हाम्रो पापको क्षमा छ, हामी येशूमा मात्रै हाम्रो जीवन छ। त्यस कारण म तपाईँहरूलाई यही निमन्त्रणा गर्न चाहन्छु, यदि ख्रिस्टमा हुनुहुन्न, यदि कोहीले म ख्रिस्टियन हो, म ख्रिस्टमा छु भन्नुहुन्छ तर जीवन ख्रिस्टियनको जस्तो छैन, पापमा जिरहनु भएको छ भने म तपाईँहरूलाई निमन्त्रणा गर्न चाहन्छु, प्रस्ताव गर्नुहोस्, ख्रिस्टमा आउनुहोस्, ख्रिस्टले हाम्रो हृदय परिवर्तन गर्नुहुन्छ। ख्रिस्टमा बाहेक अरू कहीँ पनि जुन समस्याको समाधान छैन। हाम्रो सबैभन्दा ठुलो समस्या भनेको हाम्रो हृदयको पाप हो, त्योभन्दा अरू कुनै पनि ठुलो समस्या होइन, जुन कुराले चाहिँ हामीलाई अनन्त अनन्त नरकमा लाँदछ, त्यो चाहिँ सबैभन्दा ठुलो कुरा हो। त्यस कारण म तपाईँहरूलाई पुनः भन्छु, ख्रिस्टमा मात्रै जीवन छ। त्यसै कारण हामी आजको हाम्रो वचनको अन्तिम पद हामी हेर्छौँ, 11 जुन उहाँले चिन्ह गर्नुभयो, जुन ती चिन्हहरू गरे पछाडिको किन गर्नुभयो, त्यसको महत्त्व के थियो त, येशूले किन पानीलाई दाकमतमा परिणत गर्नुभयो त, त्यसको महत्त्वलाई हामी हेर्नेछौँ, त्यसको सिग्निफिकेन्स हामी हेर्दछौँ। उहाँका चिन्हहरूमध्ये यो पहिलो चिन्ह येशूले गालिलको कानामा गर्नुभयो, यसरी उहाँले आफ्नो महिमा प्रकट गर्नुभयो अनि उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे। हामी देख्दछौँ कि उहाँले जुन गालिलको काना नगरमा जुन विवाह भोजमा जुन कार्यक्रममा उहाँले जुन पानीलाई दाकमतमा परिणत गर्नुभयो, जुन त्यो कुरा चाहिँ उहाँले आफ्नो महिमा प्रकट गर्नको निम्ति उहाँले त्यो आश्चर्य कर्म गर्नुभयो, उहाँले महिमा प्रकट गर्नुभयो, तर त्यस पछाडि के भयो त, हामी यसै खण्डको अन्तिममा हेर्छौँ, यही पदको अन्तिममा, अनि उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे। जुन उहाँले यो गर्नुभयो त्यसै कारण उहाँ साँच्चै ख्रिस्ट हुनुहुन्छ भन्ने उहाँका चेलाहरूले विश्वास गरे। योभन्दा अगाडि हामी पाउँछौँ कि उहाँका चेलाहरू सबैले उहाँमाथि पूर्ण भरोसा विश्वास, जुन येशु नै परमेश्वरको पुत्र, उहाँ नै मसीहा हुनुहुन्छ भन्ने कुरा विश्वास गरेका थिएनन्। जुन कुरा हामी 1:49 हामी पढ्छौँ कि नथानेलले मात्रै उहाँमा परमेश्वरको पुत्र हुनुहुन्छ भनी पूर्ण विश्वास गरेको हामी पाउँछौँ। त्यही 1:39 नथानेलले उहाँलाई भने, रब्बी, तपाईँ परमेश्वरको पुत्र हुनुहुन्छ, तपाईँ इसरायलका राजा हुनुहुन्छ भनी नथानेलले मात्रै उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ भनी विश्वास गरेका थिए। र अरू चेलाहरूले उहाँलाई नथानेलले जस्तै उहाँमाथि विश्वास गरेको हामी पाउँदैनौँ। जब उहाँले यो पहिलो उहाँको आश्चर्य कर्म गर्नुभयो, त्यस पछाडि अरू चेलाहरूले विश्वास गरे भनेर यहाँ योहन्ना जुन यस लेखकले भन्दछन्, अनि उहाँका चेलाहरूले उहाँमाथि विश्वास गरे। 11 अन्तिम खण्ड यहाँ हामीले देख्दछौँ कि येशूले यो चिन्हहरू गर्नुभयो कि उहाँकै महिमा प्रकट गर्नको निम्ति। त्यसै कारण योहन्ना 20 अध्यायलाई हामी हेरौँ न, 20 अध्यायको 30 र 31 पदलाई। किन येशूले यी चिन्हहरू गर्नुभयो, यसको उद्देश्य के छ, किन यसको एकदमै महत्त्व छ त भन्ने कुरालाई हामी यहाँ पाउँदछौँ। 30 र 31 पदलाई किन येशूले उहाँको आश्चर्य कर्महरू गर्नुभयो म पढ्नेछु। येशूले अरू धेरै चिन्हहरू चेलाहरूका सामुन्ने गर्नुभयो जुन चाहिँ यस पुस्तकमा लेखिएका छैनन्, तर यी लेखिएका छन् कि तिमीहरूले येशू परमेश्वरका पुत्र ख्रिस्ट हुनुहुन्छ भने विश्वास गर र विश्वासद्वारा उहाँको नाउँमा तिमीहरूलाई जीवन प्राप्त होस्। उहाँले यो गर्नुको मुख्य उद्देश्य उहाँले किन गर्नुभयो भन्ने कुरा हामीलाई योहन्ना 20 अध्यायको 30 र 31 पदले स्पष्ट हामीले भन्दछ। उहाँले धेरै कुराहरू गर्नुभयो, योहन्नाको पुस्तकमा उल्लेख नगरिएका चिन्हहरू पनि येशूले गर्नुभएको छ, जुन ती सबै कुरा किन गर्नुभयो, उहाँले आफ्नो महिमा प्रकट गर्नको निम्ति, ताकि उहाँले जब महिमा प्रकट गर्नुभयो तब चेलाहरूले विश्वास गरे कि म परमेश्वरको पुत्र हुँ, म मसीह हुँ भन्ने कुरा प्रकट गर्नको निम्ति उहाँले त्यो आश्चर्य कर्महरू गर्नुभएको हो। त्योभन्दा अरू कुनै पनि उद्देश्य छैन येशूले आश्चर्य कर्महरू गर्नुको, एउटै उद्देश्य परमेश्वरको पुत्र हो भन्ने कुरा, मसीह भन्ने कुरालाई उहाँले त्यो प्रकट गर्नको निम्ति उहाँले यो कुराहरू उहाँले गर्नुभएको हो। त्यसै कारण हामी यहाँबाट यो कुरा देख्छौँ कि यहाँ योहन्नाले हामीलाई यो देखाउँदैन कि जुन अघि जुन येशूले भन्नुभएको जुन चाकरहरूलाई जुन पानी भर अनि जुन पानी ती चाकरहरूले भरे त्यस पछाडि जुन पानीलाई दाग्मत्मा परिणत गर्नुभयो जुन कुरा ती चाकरहरूले देखेका थिए, तर यहाँ योहन्नाले भन्दैनन् कि ती आश्चर्य कर्म देख्नेहरूले येशूमा विश्वास गरे भनेर यहाँ योहन्नाले भनेका छैनन्। जुन चेलाहरूले मात्रै विश्वास गरेका थिए, जो चेलाहरू चाहिँ ख्रिस्टले बोलाउनु भएका थिए। त्यस कारण म आज तपाईँहरूलाई यो भन्न चाहन्छु कि कुनै पनि आज आश्चर्य कर्महरूद्वारा हामी मानिसहरूलाई ख्रिस्टमा ल्याउन सक्दैनौँ, किनभने यहाँ ख्रिस्ट येशू स्वयंले पनि उहाँले गर्नुभएको पहिलो आश्चर्य कर्म देख्ने मानिसहरू, जुन पानीलाई दाग्मतमा परिणत गरेका मानिसहरू, जुन ती दाग्मतहरू चाखेका व्यक्तिहरू, ती सर्भ गर्ने व्यक्तिहरूले येशूले गर्नुभएको कुराहरू देखेका थिए, तर उनीहरूले विश्वास गरे भनेर यहाँ योहन्नाले देखाउँदैन। भने आज तपाईँ र म कति यस्ता आश्चर्य कर्महरूतिर कति विश्वास गरेका छौँ, यदि छौँ भने तपाईँ र म वचनले सच्चिनुपर्छ कि आश्चर्य कर्मद्वारा मानिसहरू ख्रिस्टमा आउन सक्दैन। यदि आउने हो भने यहाँका मानिसहरू आउनुपर्ने थियो। त्यसै कारण आज तपाईँ र मलाई विभिन्न रणनीतिहरू आवश्यकता छैन मानिसलाई ख्रिस्टमा ल्याउनको निम्ति, ख्रिस्ट येशूमा मानिसहरूलाई ल्याउनको निम्ति हामीले विभिन्न चमत्कारका कामहरू गरिराख्नु आवश्यकता छैन, तर तपाईँ र ममा एउटै कुराको आवश्यकता छ, के हो, ख्रिस्टको सुसमाचार प्रचार गर्न। कहिले पनि येशूले भन्नुभएन कि गएर चमत्कार गर, विभिन्न आश्चर्य कर्म गर र ती मानिसहरूलाई म कहाँ ल्याऊ भन्नुभएन, तर येशूले यो भन्नुभयो, मान आदेश दिनुभयो, तिमीहरूले गएर सुसमाचार प्रचार गर, चेला बनाऊ, बप्तिस्मा देऊ, पिता पुत्र पवित्र आत्माको नाममा बप्तिस्मा देऊ। त्यसकारण आज तपाईँ र मैले गर्नुपर्ने काम भनेको, तपाईँ र मैले जान्नुपर्ने कुरा भनेको, तपाईँ र मलाई आज्ञा दिएको कुरा, तपाईँ र मैले मान्नुपर्ने कुरा भनेको उहाँको सुसमाचार प्रचार गर्नु हो, अरू कुनै पनि होइन। तपाईँ र मैले आज कुनै चङ्गाई, कुनै पनि विभिन्न आश्चर्य कर्महरू गरिराख्नु जरुरत छैन। ती कुराले हामी अरू मानिसहरूलाई हामी ल्याउन सक्दैनौँ, किनभने सुसमाचार परमेश्वरको हो। सुसमाचार चाहिँ मानिसहरूको निम्ति मुक्तिको शक्ति हो, र जुन कुरा चाहिँ विश्वास चाहिँ सुनाइबाट आउँछ। के को सुनाइबाट? परमेश्वरको सुसमाचार। त्यसकारण उहाँले हामीलाई यो आज्ञा गर्नुहुन्छ कि हामीलाई सुसमाचार सुनाउनको निम्ति हामी यो गर्नुपर्छ। यो कसैलाई मात्रै दिएको होइन, यो हरेक उहाँका चेलाहरू, उहाँमा विश्वास गर्नेहरूको निम्ति उहाँले दिनुभएको आज्ञा हो। त्यसकारण आज हामी यो गर्न सक्छौँ, हाम्रो आफ्नै सक्षमताले होइन, आफ्नै ज्ञानले होइन, आफ्नै शक्तिले होइन, तर कुनै यीशु ख्रीष्टको अनुग्रह, उहाँकै शक्ति, उहाँकै सहायताद्वारा हामी उहाँको सुसमाचार प्रचार गर्न सक्छौँ। र यो आज तपाईँ हामी हरेकजनाको जिम्मेवारी हो कि ख्रीष्टको सुसमाचार प्रचार गर्नको निम्ति। आज तपाईँ र मेरो जिम्मेवारी होइन कि आश्चर्य कर्महरू गरिहिँड्ने, आश्चर्य कर्महरू खोजी हिँड्ने, हाम्रो एउटै जिम्मेवारी हो ख्रीष्टको सुसमाचार सुनाउने। त्यसै कारण म फेरि पनि भन्न चाहन्छु, यदि कोही पनि ख्रीष्टमा हुनुहुन्न भने ख्रीष्टमा आउनुहोस्, आफ्नो पाप पश्चाताप गर्नुहोस् र यीशुमा विश्वास गर्नुहोस्, किनभने उहाँमा मात्रै हाम्रो पापको क्षमा र उद्धार मुक्ति छ। आउनुहोस् हामी प्रार्थना गरौँ।